کرٹسی ٹو سما ٹیلی ویژن ان کے ساتھ جو ان کی گفتگو سے وہاں سے ہم نے آپ کو ایک سوتی جھلک سنائی ہے. چیف منسٹر سندھ قائم علی شاہ جن کا تعلق پاکستان پیپلز پارٹی سے, وہ کیا کہتے ہیں؟
کم کر دیں, ان کو ڈسکریج کریں یا ان کو پر ایکشن لے لیں, تو اس کے مطابق پولیس نے اور رینجرز نے ایکشن یہاں لیا ہے. اب یہ جو آپ پوچھ رہے ہیں پرٹیکولر سوال, ایک طرف ایم کیو ایم سے پولیٹیکل سائڈ پہ ہماری انڈرسٹینڈنگ ہے, یہ میں واضح کر دوں کہ ان کے ساتھ, لیکن ایڈمنسٹریشن جہاں تک ہے, ایڈمنسٹریشن میں ہم نے پولیس اور رینجرز کو, خاص طور پہ رینجرز کے ڈی جی کو اور پولیس کے آئی جی کو, پرائم منسٹر اور جو لوگ وہاں سارے پولیٹیکل لوگ تھے موجود تھے, انہوں نے کہا ان کو ٹوٹل پاور دے دیں, یہ آزاد ہوں تاکہ پولیٹیکل انفلوئنس کے انڈر یہ کام نہ کریں, سیاسی کوئی بھی مداخلت نہ ہو.
جی سی ایم سندھ قائم علی شاہ ان کی گفتگو آپ نے سنی. اپنے پینلسٹ سے آپ کا تعارف کروا دوں, ہما وقائی صاحب نے ہمیں جوائن کیا ہے, پروفیسر ہیں اور پولیٹیکل سائنٹسٹ ہیں, کراچی بیسڈ ہیں, بذات خود اینکر بھی ہیں, تجزیہ کار بھی ہیں, اور پشاور سے ہمیں جوائن کریں گے ڈاکٹر اعجاز خان صاحب, پروفیسر ہیں پشاور یونیورسٹی کے ساتھ, تو ایک لحاظ سے بڑی اکیڈیمک ڈسکشن ہوگی. اسار رانا صاحب ہمیں جوائن کر رہے ہیں لاہور سے, سینئر صحافی ہیں, تجزیہ کار ہیں, کالم نگار ہیں. صدیق بلوچ صاحب ایڈیٹر بلوچستان ایکسپریس, وہ ہمارے ساتھ ہوں گے کچھ دیر بعد کوئٹہ سے. اور ہم اسلام آباد سے جاننے کے لیے کہ فیڈریشن یا فیڈرل گورنمنٹ, اس کا رول کیا ہے, اگرچہ تمام صوبوں کو ایک طرح سے آزادی اختیار ہے, سیکیورٹی کی صورتحال کو اپنے طور پہ انہوں نے ڈیل کرنا ہے, لیکن ایک فیڈرل حکومت کی حیثیت سے انہیں کیا کرنا ہے. ہما بکائی صاحب اور اسار رانا صاحب آپ کا بہت شکریہ, آپ نے ہمیں جوائن کیا, اس وقت آپ ہمارے ساتھ ہیں. ہما بکائی صاحب, پہلے اگر ہم کراچی کی ہی بات کر لیں, چونکہ اس وقت سب سے الارمنگ وہی ہے, ابھی پچھلے 3-4 دنوں میں جو چیزیں انفولڈ ہوئی ہیں اس پہ آپ کا انالیسز کیا ہے, ان کا ایٹ سیلف آپریشن کا ہونا, اس کے اوپر متحدہ قومی موومنٹ کا ری ایکشن, دیگر سیاسی جماعتوں کا ری ایکشن, اور اب آپ کو اس کی ڈائریکشن کیا نظر آتی ہے, حالات سدھار کی طرف جائیں گے یا اس میں کوئی بگاڑ آ سکتا ہے؟
دیکھیے, کراچی کے حالات تو ایکچولی بے انتہا بگڑ گئے تھے, اور صورت حال یہ تھی کہ 10-12 لاشیں روز گرنا جو تھا وہ بالکل ایک کراچی کے روٹین کا حصہ, عموم کا حصہ بن گیا تھا. پھر اس کے بعد 2014 کے شروع میں نواز شریف صاحب تشریف لائے, اس کے بعد ایک کنسنسس ہوا کہ جی کراچی میں آپریشن ہوگا, رینجرز کو اختیارات دیے جائیں گے, کچھ سدھار ہوا حالات میں, کچھ کرائم بھی اسٹریٹ پر قدر کم ہوا, اور پھر کراچی کے حالات جو تھے وہ بگڑے اور خراب ہوئے. اور اس کے بعد پھر جنرل راحیل شریف کراچی تشریف لائے, اور اس دفعہ وہ سیاسی جو رہنما ہیں ان کے ساتھ بیٹھے ہوئے نظر آئے, جس میں پیپلز پارٹی کی قیادت بھی موجود تھی, راحیل شریف اور دیگر جماعتوں کی قیادت بھی تھی, اور نواز شریف صاحب بھی تھے. اور اس کے بعد کچھ بہت مشکل باتیں جس کے حوالے سے کراچی میں چیمگیاں تو ہوتی تھیں لیکن کھل کے بات نہیں ہوتی تھی, اشارہ کیا گیا, اور اس میں ایک چیز تھی کہ جو سیاسی جماعتیں ہیں ان کے عسکری ونگ اور ان پہ کریک ڈاؤن, اور دوسری بڑی بات ہوئی پولیس کا پولیٹیسائز ہونا, اور کس طرح پولیس ملوث ہے کراچی کے کرائم سین میں. اور پھر یہ ہوا کہ رینجرز کو اختیارات بھی بڑھائے گئے, اور ان سے کہا گیا کہ کسی سیاسی مداخلت کے بغیر وہ کراچی میں کام کریں گے, کیونکہ رینجرز نے پہلے یہ کچھ عرصے پہلے یہ کہا تھا کہ ہمیں 2 مہینے چاہیے کراچی کی صورتحال کو سنبھالنے کے. تو ایک تو آپریشنل لیول تو یہ صورتحال ہے, اور اس آپریشنل لیول کے تحت آپ نے لیاری میں بھی آپریشن دیکھا, اور آپ نے بہت ساری کالا دم جماعتوں کے خلاف بھی آپریشن کراچی میں دیکھا,
لیکن یہ تاثر کیوں مل رہا ہے, جیسے ایم کیو ایم بھی کہہ رہی ہے کہ یہ شاید صرف ایک سیاسی جماعت کے خلاف ہو رہا ہے, یہ تاثر کیوں مل رہا ہے اور اس کی نفی کے لیے کیا کرنا چاہیے؟
یہ تاثر اس لیے ہوا کہ دیکھیے تقریباً 9-0 جو تھا وہ ظاہر ہے ایم کیو ایم کا, اس کی سمبولک ویلیو بہت ہائی ہے. یہ نہیں ہے کہ اس سے پہلے ایم کیو ایم کے لوگ ورکرز کی پکڑ دھکڑ ہوئی, کیونکہ بلدیا ٹاؤن کا قصہ تو 6 ہفتے پہلے آ گیا تھا, اس کے حوالے سے بات چیت ہو رہی تھی. 9-0 پہ جب چھاپا پڑا تو ظاہر ہے کہ بہت زیادہ اس پہ شور اٹھا, اور اس سے پہلے میں آپ کو بتاؤں سی پی ایل سی کے ایک بہت بڑے اہلکار ہیں, کیا نام ہے ان کا,
جی
احمد چنوئی صاحب,
صاحب
ان کے گھر پہ بھی جب ہوا تھا رات کو اسی طرح رینجرز نے چھاپا مارا تھا تو بہت شور مچا تھا. اب جب یہ 90 کے خلاف ہوا تو دیکھیے جو 90 یا ایم کیو ایم کے جو رہنما کراچی میں ہیں ان کی طرف سے ریئیکشن سافٹ ہے اور وہ اس بات کو باور کرانا چاہتے ہیں کہ وہ فوج اور رینجرز کے خلاف نہیں ہے.
لیکن اس کے ساتھ وجہ کیا یہ وجہ ہے کہ وہاں سے جو لوگ گرفتار کیے گئے 90 سے گرفتار کیے گئے ان کی پروفائل ایسی ہے کہ کوئی اسٹرانگ یا سخت پوزیشن نہیں لی جا سکتی, یہ وجہ ہے یا کوئی اور بھی تبدیلیاں رونما ہو سکتی ہیں؟
دیکھیے جو اسلحہ پکڑا گیا اس کے حوالے سے بھی اس وقت کئی طرح کے اسٹیٹمنٹس آ رہے ہیں. جو لوگ پکڑے گئے ان کی وہاں ہونے کی ابھی تک ایم کیو ایم کوئی واضح شہادت نہیں دے سکی ہے. انہوں نے کہا کہ جی 90 سے نہیں پکڑے گئے, ارد گرد سے پکڑے گئے. جو لوگ کراچی سے واقف ہیں, جو وہاں کے جغرافیے سے واقف ہیں, وہ اس بات سے بھی ان کا بھی ان کو علم ہے کہ اگر اس علاقے میں کم از کم ایم کیو ایم کی مرضی کے بغیر کچھ نہیں ہوتا. تو ایم کیو ایم جو ہے وہ بڑی میں کہوں گی کہ فیبل گراؤنڈ پہ کھڑی ہے اور ان کا ڈیفینس فی الوقت بہت ویک ہے. اور وہ
لیکن اس میں ایک بڑی ایک بہتر پوزیشن
کے آپریشن کے پیچھے چھپنے کے. جی 92 میں جس طرح ہماری پولیٹیکل وکٹمائزیشن ہوئی تھی ایک دفعہ پھر ہو رہی ہے. اب حالات بہت مختلف ہیں, میڈیا کا ایک کردار ہے, جوڈیشری کا ایک کردار ہے اور ایک بہت پرو ایکٹیو سٹیزنری بھی ہے, سول سوسائٹی بھی ہے. تو میرا نہیں خیال کہ جو 92 میں اگر ان کے خلاف کوئی پولیٹیکل وکٹمائزیشن ہوئی تھی تو وہ پولیٹیکل وکٹمائزیشن آپ ابھی بھی دیکھ رہے ہیں. اس وقت رینجرز بھی بہت کوشسلی موو ان کیا ہے.
غالباً
ان کے پاس لوگ کہتے ہیں کنفیشنل اسٹیٹمنٹس ہیں, ویڈیو ریکارڈنگز ہیں, ویڈیو کلپس ہیں جو وہ ان ٹائم میڈیا کے سامنے پیش کر سکتے ہیں, جس سے ایم کیو ایم کی صورتحال مزید مخدوش ہو سکتی ہے. علاوہ اس کے کہ وہ اپنے لیے کوئی ڈیفینس لے آئے. اس وقت میں آپ کو بات ختم کروں گی. یہاں کراچی میں جو اس وقت شور ہے وہ یہ ہے کہ حالات مزید خراب ہوں گے, کیونکہ غالباً اب آپ ایک آپریشن دیکھیں گے پیپلز پارٹی کے خلاف.
میں بالکل اس طرف آنا چاہ رہا تھا کہ یہ تاثر نہیں ملنا چاہیے کہ کسی ایک جماعت کے خلاف ہے, اور پارٹیوں کے خلاف بھی نہیں, کرمنل ایلیمنٹس کے خلاف ہے. اگر وہ ان کرمنل ایلیمنٹس نے پولیٹیکل پارٹیز کا شیلٹر لیا ہوا ہے تو دونوں طرف یہ ذمہ داری عائد ہوتی ہے کہ سیاسی جماعتوں کی قیادت بھی ان سے ڈسٹینس کرے. یہ ان کے لیے ڈسٹینس کرنا کتنا آسان ہے یا مشکل, اس آرا نا صاحب آپ بتائیے گا. لاہور بیٹھ کے آپ کراچی کی صورتحال کو کیسے انالائز کرتے ہیں؟ بعد میں ہم آئیں گے کہ پنجاب کے اندر کس نوعیت کے خدشات ہیں اور کس نوعیت کے خطرات ہیں اور کس نوعیت کی ملیٹنسی ہے جو در حقیقت شاید پاکستان پورے کے لیے اپنی جگہ پہ خطرات رکھتی ہے. آپ بتائیے گا کراچی کی صورتحال اور کیا ایوالو ہونے جا رہا ہے مختصرا.
دیکھیں ابھی جو تازہ ترین خبر ہے وہ یہ ہے کہ جو 90 سے لوگ گرفتار ہوئے انہوں نے آج اسٹیٹمنٹ دیا ہے کہ تھانہ بلدیہ ٹاؤن جو ہے وہ انہوں نے کیا تھا, اور اس میں انہوں نے ایم کیو ایم کی ہائر لیڈرشپ کا نام لیا ہے کہ ان کی ایما پہ کیا تھا. تو اب جو صورتحال جس سمجھ جا رہی ہے میں یہ سمجھتا ہوں, یہ جو یہ ایک چیز میں آپ کی تھوڑی سی وضاحت کر دوں کہ یہ جو ایک تاثر دیا جا رہا ہے کہ ایم کیو ایم کے خلاف ہو رہا ہے سارا کچھ, تو اس کی ریزن یہ ہے کہ کراچی کے سب سے بڑے اسٹیک ہولڈر خود ایم کیو ایم ہے, اور اگر آپ نے کراچی میں صفائی کرنی ہے تو ظاہر ہے جو سب سے بڑا اسٹیک ہولڈر ہے سب سے پہلے وہ متاثر ہو رہا ہے. تو ابھی آپ آنے والے دنوں میں کچھ اور انکشافات دیکھیں گے. مجھے جو میری اطلاعات ہیں اس میں ایم کیو ایم کے اندر پولیٹیکلی بھی خاصی بڑی چینجز جو ہے متوقع ہیں, اور ہو سکتا ہے آنے والے دنوں میں ان کی کوئی بڑی لیڈرشپ جو ہے وہ پی ٹی آئی کو بھی جوائن کر.
الطاف حسین صاحب نے اس کی اگرچہ تردید کی ہے, وہ یہ کہتے ہیں کہ ایک جوائنٹ لیڈرشپ موجود ہے اور اس کا متبادل ہے اور ایسا کچھ نہیں ہونے جا رہا اور میں باقاعدہ صحت کے ساتھ ہوں, اور یہ ایک دوسرا ورژن ہے. ڈاکٹر پروفیسر اعجاز خان صاحب نے بھی ہمیں جوائن کیا ہے پشاور سے, ان کا بھی پوائنٹ آف ویو پہلے کراچی پہ ہی لیتے ہیں پھر ہم مختلف صوبوں میں جو حالات ہیں اس کا جائزہ لیں گے. ڈاکٹر صاحب کراچی اس میں ایک جو بتایا گیا کہ لائن ان کی ڈراپ ہوگی. جی سارانا صاحب آپ کچھ کہنا چاہ رہے تھے.
آج میں یہ کہہ رہا تھا کہ دیکھیں جب ہم صحافت میں سمجھتے ہیں کہ جب آپ کسی چیز کی بہت پرزور تردید کریں نا تو اس کا مطلب ہوتا ہے اس کے پیچھے کچھ نہ کچھ چیز موجود ہے.
لیکن اسارہ صاحب ایک پولیٹیکل سائنٹسٹ کے طور پہ ہمیں بتائیے کہ کتنا ضروری ہے کہ سیاسی جماعتوں کے اوپر یہ وقت نہ آئے. بلا شبہ الطاف حسین صاحب یہ درست کہتے ہیں, ان کی پارٹی یہ درست کہتی ہے کہ سیاسی جماعتوں کے تقدس اور کا خیال رکھا جانا چاہیے ان کے آفیسز کا, زرداری صاحب نے بھی یہ بات کی ہے, لیکن اس کے لیے یہ بذات خود سیاسی جماعتوں پہ اور ان کی قیادت پہ کتنی ذمہ داری آتی ہے کہ ان کی صفوں میں یہ کالی بھیڑے نہ ہوں اور کرمنل ایلیمنٹ ان کی صفوں میں نہ ہو.
اصل سب سے بڑی بدقسمتی جو میں سمجھتا ہوں پاکستان کی ہے وہ یہ ہے کہ ایم کیو ایم کی شکل میں ایک ایسی جماعت سامنے آئی تھی جو متوسط طبقے کو, نچلے طبقے کو کی ترجمان تھی.
بالکل
اس میں छाबड़ी बेचने वाले भी कामयाब हुए, इसमें क्लर्क भी कामयाब हुए, लेकिन बदकिस्मती से इस जमात के ऊपर जो धब्बा पहले दिन से लगा मिलिटेंसी का, वो आखिरी दिन तक अब तक हनूज कायम है और एमकेएम अपनी पूरी तमाम तर कोशिशों के बावजूद वो खत्म नहीं कर सकी। वो कुछ सानिया कुछ वाकयात ऐसे हुए जिसके एमकेएम के पास भी जवाब नहीं था कि उसकी किसी तरह अपने आप को सेविंग कर सकते। लाइक जैसे जब जिस दिन चीफ जस्टिस इफ्तखार साहब ने जाना था और वहां पे कश्तो खून हुआ और जो कुछ हुआ आपको याद होगा, तो मैं समझता हूँ कि एमकेएम का ये कहना कि जी सियासी जमातों के साथ ऐसा नहीं होना चाहिए वैसा नहीं होना चाहिए, लेकिन सियासी जमातों को भी थोड़ा सा इस बात का ख्याल रखना चाहिए कि ताकत के जोर पे और बंदूक के जोर पे अगर वो मैंडेट चोरी करेंगे तो वो एक ज्यादा अरसे चल नहीं सकता इस तरह। और बाद में आप मासूम बन के चाहे जितना मर्जी आप शोर मचा रहे हैं, मैं खाली एमकेएम की बात नहीं कर रहा, मैं पीपल्स पार्टी की भी बात कर रहा हूँ, मैं जमात इस्लामी की भी।
जैसे हमने कहा, आपको लगता है कि पाकिस्तान पीपल्स पार्टी के साथ भी, चूंकि अगर हम सुप्रीम कोर्ट के रिमार्क्स को देखें तो बाकायदा नाम लेके बताया गया था कि कम अज कम कराची की सतह तक उस पार्टी के अंदर भी मिलिटेंट विंग्स हैं और या कुछ क्रिमिनल एलिमेंट्स को उनकी सरपरस्ती हासिल है, तो अब अगले फेज में पीपल्स पार्टी के कुछ लोग भी उनके खिलाफ भी क्रैकडाउन नजर आ सकता है।
जी बिल्कुल ऐसा ही है, और आप देखिएगा कि एएनपी के खिलाफ भी क्रैकडाउन होगा, खाली पीपल्स पार्टी के खिलाफ नहीं होगा, एएनपी के खिलाफ भी होगा। एएनपी भी कराची के अंदर एक मखसूस इलाके के अंदर उनका मुकम्मल कंट्रोल है और वो हर तरह से अपनी ताकत का इजहार करते हैं। खाली एमकेएम की बात नहीं है, वहाँ पे जितनी जमात इस्लामी
के नाम था, बिल्कुल
ये इल्जाम है कि उनके इलाके जो उनके जैसे तसल्लुत इलाके हैं वहाँ पे भी ताकत का राज है, बंदूक का राज है। तो मैं ये ज़ाती तौर पे समझता हूँ कि ये तमाम जमातों के खिलाफ होगा, लेकिन चूंकि सानिया बल्दिया टाउन इतना बड़ा वाकया था कि अगर उसके ऊपर फोर्सेस खामोश रहती तो खुद पाकिस्तान के अंदर सोशल मीडिया में और मीडिया में ये बात दिक्कत होने लग गई थी कि अगर पिशावर स्कूल के ऊपर हमले के मुलजिमों के खिलाफ इतना सख्त रद्देमल हो सकता है तो 400 लोगों को जिन्होंने चारों तरफ से बंद करके आग लगा के मार दिया उनको क्यों छोड़ा जा रहा है।
खुद काफी सेंसिटिव
उनकी क्रेडिबिलिटी मुतासर हो रही
है। जी डॉक्टर एजाज खान साहब ने भी हमें ज्वाइन किया है, प्रोफेसर हैं पेशावर यूनिवर्सिटी में। डॉक्टर साहब आपका भी बहुत शुक्रिया और खैर मकदम। हम बात कर रहे हैं खैबर से लेकर कराची तक जो वायलेंस, जो तशद्दुद, जिसकी मुख्तलिफ शक्लें जितने हमें नजर आ रही हैं, उसके खात्मे के लिए पाकिस्तान की सिक्योरिटी फोर्सेज और इंटेलिजेंस के इदारे वो फ़ाल हैं, लेकिन रियासत के बाकी इदारों को, पुलिस को किस तरह से असर्ट करना है, सियासी क़यादत को अपने आप को किस तरह से डिस्टेंस करना है, ये हमारे आज का मौजू है। आपसे हम यही सवाल लेना चाहेंगे कि आप खासतौर पर कराची का तजिया कैसे करते हैं और ये जो एक वेव है वो कराची में पहुँच के कितनी खतरनाक होगी है मुल्क पूरे के लिए, उसकी इकोनॉमी के लिए। लेकिन चंद सेकेंड की एक ब्रेक के बाद
ताज़ा तरीन खबरों, खसूसी फीचर्स, टीवी और रेडियो प्रोग्राम देखने और सुनने के लिए विजिट कीजिए www.voanews.com/urdu।
प्रोग्राम इंदर न्यूज़ में आपका खैर मकदम। मैं हूं असद हसन और प्रोड्यूसर अंजुम हेरल्ड गिल, और हमारे साथ इस वक्त प्रोग्राम के इस पहले हिस्से में जिसमें हम बात कर रही हैं कि खैबर से कराची तक वायलेंस, तशद्दुद, उसका खात्मा कैसे हो, अमन कैसे कायम किया जाए। उमा बकाई साहब हमारे साथ मौजूद हैं, डॉक्टर एजाज खान साहब, इसार राणा साहब और सिद्दीक बलोच साहब ने भी ज्वाइन किया है, बलोचिस्तान एक्सप्रेस के एडिटर हैं क्वेटा से। डॉक्टर एजाज खान साहब, आप कैसे देखते हैं पिछले कुछ अरसे में पाकिस्तान की फौज ने खासतौर पर जिस तरह से लीड किया है इस दहशतगर्दी को, किसी भी नौयत की हो, खैबर से लेकर कराची तक, तो आपको लगता है कि क्या रियासत अपना किरदार जो है वो असर्ट कर रही है और अब वक्त आ गया है कि पॉलिटिकल फोर्सेस भी अपना डिस्कोर्स दुरुस्त करें?
ऐसा है, मैं समझता हूँ कि लॉन्ग स्टोरी को आर्मी मिलिट्री इंटरवेंशन भी रिस्पॉन्सिबल है हालात तक पहुंचाने में। जो वायलेंस हो रहा है जिसका एक्सप्रेशन कराची में एक एथनिक उसमें हो रहा है, कहीं पर रिलीजियस एक्सट्रीमिज्म, इन दोनों की कम्बिनेशन है और मुख्य हवालों से हो रहा है, तो एक स्टेट फेलियर की तरफ तो काफी हद तक हम करीब हो गए हैं। अब ये इरोजन जो हो रही है इसको आप सिर्फ मिलिट्री माइंड से आप करेक्ट करने की कोशिश करेंगे तो मेरे ख्याल में इश्यू ये नहीं है, इश्यू पॉलिटिकल एडवांसिटी और सारा फेलियर है। बात ऐसी है कि अमन है यहाँ लोगों को एक इसी डेमोक्रेटिक इंस्टीट्यूशन एकदम मजबूत है कि लोगों को अपने डिफरेंसेस वो एक्सेप्ट करने का और अपने प्रॉब्लम को रिजेक्ट को सीट करने का कोई रास्ता मौजूद है, या फिर आपके पास इतनी मजबूत बादशाह दबे हुए हों के लोगों को अमन नजर आता है और साथ इकोनॉमी भी इतनी मजबूत हो कि लोग उनको प्रॉब्लम हो खाना पीना और अपीयरेंसी अच्छी नजर आती है,
तो
नजर आता है। ये सारी चीजें पाकिस्तान में नहीं है, ना डेमोक्रेटिक चीजें आपके हैं उसके रीजन जो भी हो, रिलीजियन इंटरवेंशन है, लोग नालायक है, व्हाटएवर, लेकिन जो रीजन है तो आपने स्टेट में मिलिटेरिज्म को स्पॉन्सर किया है, सपोर्ट किया है, स्ट्रेंथन किया है मुख्तलिफ हवालों से।
सही, लेकिन अब आपको ये डिस्कोर्स बदलता नजर आ रहा है जिन इदारों ने
ये सारी चीजें मिल कहाँ पर आ रही है। कराची का जो इशू है, कराची में 80 शुरू हुआ गवर्नमेंट की
जी,
इसको फिर मजबूत और अच्छी दोस्त जो मिले तो वो मुशर्रफ साहब, अली मुशर्रफ साहब और एनसीएम में काफी अच्छे तालुकात है। अब इस तरह पॉलिसी से पहले हमारा में ये रिपोर्ट हुआ था कि एनसीएम ने उनको ऑफर किया है, हाउ मच दैट वॉज करेक्ट और नॉट कि आपको सेनेट देते हैं, तो ये भी एक मिल जो उनके साथ था। अब मिले जी ने एक्शन का फैसला किया है, ये अच्छी बात है, लेकिन
आवाज हमें डॉक्टर जियाज़ खान साहब की आवाज थोड़ी क्लैरिटी के साथ नहीं पहुंच पा रही है। सिद्दीक बलोच साहब भी हमारे साथ हैं और इसार राणा साहब। इसार राणा साहब, अब जरा हम बलोचिस्तान से पहले पंजाब की बात कर लेते हैं। जितनी मेजर आप ये कह सकते हैं कि इवन तालिबान के मुख्तलिफ ग्रुपों के अंदर जो सरकर्दा लोग हैं उनका ताल्लुक पंजाब, जनूबी पंजाब से बताया जाता है, पंजाब के अंदर मुख्तलिफ कालदम मजहबी इंतहा पसंद सियासी जमातें हैं जिनकी क्यादत वहाँ पे ओपनली फिरती है, मुख्तलिफ नाम अपनी पार्टियों के बदल लेते हैं, क्या वजह है? एविडेंस नहीं है उनको ट्रायल करने के, उनके खिलाफ कार्रवाई या कार्रवाई का स्केल ये नज़र नहीं आता जो हमें ट्राइबल एरियाज में नज़र आ रहा है, KPK में नज़र आ रहा है या अब कराची के अंदर नज़र आ रहा है। कितना ज़रूरी है इस बात को भी बैलेंस करना कि चूंकि मुक्तदर जो हल्के हैं उनमें से अक्सरियत का ताल्लुक, जो ऑपरेशनल लैंड्स हैं उनका ताल्लुक इस सूबे से है, तो कितना ज़रूरी है इस बात का ये तासुर जाए कि कोई तख़सीस नहीं है किसी भी ग्रुप के खिलाफ, ख्वाह वो क्रिमिनल एलिमेंट हैं, ख्वाह वो रिलीजियस एक्सट्रीमिस्ट हैं, ख्वाह वो स्टेट को चैलेंज करने वाले हैं, तो क्या बताएंगे आप?
देखिए, सूरत हाल कुछ इस तरह है कि अभी आज एक रिपोर्ट आज छपी थी कि गवर्नमेंट पंजाब ने 27 मदरसे ऐसे आइडेंटिफाई किए हैं जो बाकायदा मिलिटेंट्स को तरबियत देते हैं।
सही।
अच्छा, अभी ये आइडेंटिफाई हुए, इनके खिलाफ कोई कार्रवाई नहीं हुई। एक जो यहाँ पे तजवीज गौर है वो ये कि जिन लोगों को हमने आइडेंटिफाई कर लिया है उनको चिप जो है उनके पैरों में लगाई जाए ताकि वो हमें पंजाब गवर्नमेंट को पता रहे कहाँ मूव कर रहे हैं। ये तो अपनी जगह है, लेकिन मैं ज्यादा तौर पर समझता हूँ कि पंजाब में की जो गवर्नमेंट है उसने ज्यादा जोर इस बात पे दिया है कि उसने अंदरून खाना जो इतलात हैं कि उन ग्रुप से रबता करके उनके साथ उनकी शरायत के ऊपर ये भी कहा कि जी पंजाब में आप ना करें, बाकी जहाँ मर्जी करें, हमें कोई एतराज नहीं है। ये रिपोर्ट भी आ गई है, ये बहुत खतरनाक
बात है। जहर इस पे बहुत रिजेंटमेंट है और कंडेमनेबल है और बहुत कंडेम की भी गई है।
जी, और मैं ये समझता हूँ कि ये खाली कंडेम करने वाली बात नहीं है, ये पाकिस्तान की जो वादानियत है उसके खिलाफ एक साजिश है। इस तरह तो तासुब इतनी बुरी तरह फैलेगा कि हर सूबा और
नहीं तो क्या पंजाब जिसकी क्यादत को ये समझते हैं कि वो बड़ी सीजनड हैं, पॉलिटिशियन हैं, एक्सपीरियंस्ड हैं, तो उनको अंदाजा नहीं है कि इस जुमले की क्या हसासियत हो सकती है जब इस तरह की अप्रोच सामने।
पाकिस्तान में कोई भी सीजनल पॉलिटिशियन जो है वो कल की नहीं सोचता, वो सिर्फ आज की सोचता है। डंग तपाऊ पॉलिसी हमारा मुकद्दर है, यही पंजाब हुकूमत कर रही है कि वो उसने कोशिश की। वजीर आला शहबाज शरीफ का तो ये बयान भी बकायदा छपा था कि हमारे और तालिबान के नजरियात एक हैं, लिहाजा वो हमारे साथ
बाद में जब उस पे बहुत तनकीद हुई तो उन्होंने ये कहा कि हम ये कहना चाह रहे हैं कि हम अमरीका के बेसिकली जो के खिलाफ हैं तो तालिबान भी खिलाफ हैं, लेकिन स्टिल तालिबान को अलाई करना अमरीका के खिलाफ ये कोई दानिशमंदी नहीं है।
नहीं, लेकिन वैसे भी ये बातों की हद तक हैं। पंजाब हुकूमत जो है उसकी क्या जरूरत कि वो अमरीकी हुकूमत की अलाई ना बने, लेकिन मैं तो ये बात कर रहा हूँ कि इसके बावजूद पंजाब को नहीं बख्शा गया। आप देखें कि यहाँ हमारे बॉर्डर के ऊपर जो जितना बड़ा सानिया हुआ परचम कुशाई की तकरीब में, फिर उसके बाद मुसलसल पिंडी में, मियाँ वाली में जो वाकयात हुए हैं, تو میں یہ سمجھتا ہوں کہ پنجاب حکومت کی یہ زبانی کوششوں اور اندرون خانہ معافی ناموں کے باوجود بھی جو قوتیں ہیں جو پاکستان کو سیٹل نہیں دیکھنا چاہتی وہ پنجاب کو بخشنے پہ تیار نہیں ہے. لاہور میں ان دہشت گردی کے جو واقعات ان میں سے ٹاپ 10 واقعات میں سے پانچ سے زیادہ تو لاہور میں ہوئے.
جی
وہ ایف آئی اے کی بلڈنگ.
مجھے صدیق بلوچ صاحب کو بھی آن بورڈ لینے دیجیے گا کوئٹہ سے, کیونکہ سیگمنٹ کو ہم وائنڈ اپ بھی کریں گے. صدیق بلوچ صاحب آپ کا بہت شکریہ اور خیر مقدم. ہم پوری اس ملیٹنسی کی بات کر رہے ہیں جو خاص طور پہ بلوچستان کے اندر ہیں, اس کی ڈائمینشنز اس سے بھی زیادہ مختلف ہیں. وہاں فرقہ واریت بھی ہے, وہاں پہ نسلی بنیادوں پہ بھی قتل و غارت کی رپورٹیں آتی رہتی ہیں, اور پھر ریاست کے خلاف کچھ عناصر کا فعال ہونا یہ بھی ایک وہاں پہ شورش کی سب سے بڑی وجہ ہے. آپ کیا دیکھتے ہیں, کیونکہ آج بھی جو اطلاعات ہیں وہاں پہ بلوچستان کے اندر بھی کچھ عسکریت پسندوں کے خلاف کاروائی ہوئی ہے, کے پی کے اندر جاری ہے, کراچی کا آپریشن آپ کے سامنے ہے, پنجاب میں ہمیں کوئی اتنی شدت سے نظر نہیں آتا لیکن خفیہ طور پہ پتہ چلتا رہتا ہے کہ خفیہ آپریشنز ہو رہے ہیں. آپ بلوچستان کے حوالے سے نظر دوڑائی اور آپ ہمیں بتائیں کہ اس کے سلیوشن کیا ہے اور جس طریقے سے اس کو ڈیل کیا جا رہا ہے یہ کتنی کامیاب ہو سکتی ہیں کوششیں. یہ
دیکھیں ادھر تو مبشرین کا خیال ہے, ہمارے سارے دوستوں کا خیال ہے کہ یہ سارا ٹربل بلوچستان میں گورنمنٹ نے خود شروع کیا, 2002 کے زمانے سے جو ہے وہ شروع کیا, پیسفل تھا, سب کچھ تھا, سب لوگ اپنے گھروں میں بیٹھے تھے. انہوں نے پتہ نہیں کس لیے شروع کیا, تب شاید دے وانٹڈ ٹو ٹیک اوور دا ایڈمنسٹریشن, نمبر ون. دوسری بات یہ ہے کہ یہی ٹربل فاٹا میں تھا
جی,
10 سال پہلے,
جی
10 سال ان کو ایکشن لیٹ کر دیا, کیوں کیا کوئی نہیں جانتا. 10 سال کے بعد وہاں ایکشن شروع ہوا, پنجاب میں تو ایکشن شروع ہوا ہی نہیں, نظر نہیں آتا کہیں سے بھی, جہاں بھی دیکھیں گے کہ اچھا. پھر اس کے بعد یہ ہے کہ ہمارا سارا کا سارا سوسائٹی اسٹیٹ جو ہے وہ فیلڈ اسٹیٹ کی طرف جا رہا ہے تیزی کے ساتھ. اچھا اس میں جو ہمارے حکمران ہیں ان کو سیاست سے دلچسپی نہیں ہے, ان کو سب سے زیادہ دلچسپی کسی اور چیز سے ہے. وہ زیادہ تر وہ پیسہ کمانا چاہتے ہیں کہ پیسہ کدھر ہے یہ بتاؤ, باقی ہر چیز باہر میں جائے. تو یہ بیسک اپروچ جو ہے نان پولیٹیکل اپروچ ہے اسٹیٹ کی طرف سے, اسٹیٹ مشنری کی طرف سے, اسٹیٹ کے رولر کی طرف سے, جو باقاعدہ مطلب پارٹی کا ٹکٹ وہ سمجھتے ہیں کہ یہ لائسنس مل گیا بلینئر بننے کا, جس کو بھی پارٹی کا ٹکٹ ملا ہے. تو یہ سارا کا سارا
اور اس میں ایک اور بڑا دس از سو انفارچونیٹ جی, اس میں جتنی بھی اس وقت دہشت گردی کے خلاف کوششیں ہیں پاکستان کی فوج, فوج کی قیادت, وہ ہمیں ڈرائیونگ سیٹ پہ نظر آتی ہے. بہتر ہوتا کہ پولیٹیکل اشرافیہ اور پولیٹیکل پارٹیز کی قیادت وہ سامنے ہوتی. اب چونکہ ہم نے ختم کرنا ہے تو آپ ہمیں بتائیے گا کہ حل کیا ہے, اور کیا پاکستان کی فوج کو ہی یہ مسائل حل کرنے ہیں یا سیاست دانوں کو بھی اپنے حصے کا کردار ادا کرنا ہے.
دیکھیں بات یہ ہے کہ بلوچستان کے کانٹیکسٹ میں تو یہ ہے کہ یہ ہوم گراؤنڈ موومنٹ ہے, پچھلے 100-150 سال سے چل رہی ہے, یہاں پولیٹیکل سیٹلمنٹ ہی ہوگا, یہاں دہشت گردی نہیں ہے. کسی نے جا کے لاہور پہ جو ہے خود کچھ حملہ نہیں کیا, ان لائک طالبان. تو یہ اپنے طور پر اپنے پاکٹ میں بیٹھ کے خود کو ریزسٹ کر رہے ہیں, اپنی جان بچا رہے ہیں. پھر یہ چھوٹا سا گروپ ہے, اسمال گروپس ہے, ویری اسمال, ان کی کیپیبلٹی تقریباً زیرو ہے. یہ دے آر نو تھریٹ ٹو اسٹیٹ آف پاکستان, نو تھریٹ ٹو سیکورٹی آف پاکستان, نو تھریٹ ٹو آرمی آف پاکستان. یہ تو کوئی تھریٹ نہیں ہے, بلکہ یہ ہے کہ یو کین سے سم ٹربل. یہ ایک پروٹیسٹ کا ایک دوسرا فارم ہے, چھوٹا سا فارم ہے.
اچھا
مقابلے میں آپ جائیں گے کراچی میں, جائیں گے کراچی میں آفیشیل لیول پر بتا خوری ہے. آفیشیل لیول پر جو ہے 90% جو ہے سرکاری لوگ انوالو ہیں بتا خوری میں,
سرکاری لوگ ذاتی حیثیت میں, سرکاری لوگ حکومتوں میں بیٹھے ہوئے لوگ ذاتی حیثیت میں. آپ
جی جی مطلب صرف منی موٹیو ہے نا کہ جی اب کراچی پورٹ سے جو ہے دن میں جو ہے 5 کروڑ روپے کمانے ہیں, فلاں جگہ سے اتنا کمانے ہیں, فلاں جگہ اتنا کمانے. تو یہ سارے کا سارا جو ہے وہ بھتا خوری یا سارا کا سارا جو.
تو اس صورت میں پھر بلیم نہیں کیا جا سکے گا سیکیورٹی فورسز کے اداروں کو, اگر وہ کبھی اسلٹ کرنا چاہیں اور اکراس دا بورڈ آپریشن کرنا چاہیں.
کر رہے ہیں نا وہ, آخر میں آخری ہتھیار استعمال ہو گیا نا بھائی, آرمی جو ہے لاسٹ فورس ہے, لیکن پولیس جو ہے فرسٹ ڈیفینس لائن ہے. پولیس کو تو تباہ کر دیا غلط پالیسی کی وجہ سے, پولیس فورس کو تباہ کر دیا. سارے دنیا میں پولیس راج ہے.
تو آپ میں اس سے پہلے کہ سارانا صاحب کے پاس جاؤں, آپ ہی بتائیں اگر چاروں صوبوں کے اندر پولیس کا آپ کمپیریزن کریں گے تو آپ کو کیا پکچر بنتی نظر آئے گی, کراچی میں بھی, کے پی کے اندر, پنجاب, بلوچستان, سندھ.
میں ایمانداری کی بات بتاؤں, سب سے زیادہ اچھے پرفارمنس جو ہے پولیس کی بلوچستان میں ہے. اس کی ریسپیکٹ ہے, اس کی اطلاعات ہے, اس کی ایفیشنسی ہے, اس کی ہر چیز ہے. अब हमने क्या किया, उसी को रूरल पुलिस को, लेवीज को, लेवीज जो है रूरल पुलिस है, उनकी परफॉर्मेंस सबसे ज्यादा, उसके पास सबसे ज्यादा इन्फॉर्मेशन है, एक्ट टू द पॉइंट जाते हैं, गलत लोगों के पास हाथ ही नहीं डालते. लेकिन ये जो दूसरे लोग हैं ना, आसमान की मखलूक है, जो जिसका बलूचिस्तान से कोई ताल्लुक नहीं, आसमान से आकर आए हैं, तो वो एक्शन करते हैं, उनको कुछ नहीं पता, वो हमको किसी सबको पकड़ते हैं.
तो बेसिकली तो इसमें कोई शुभ नहीं कि पुलिस फर्स्ट डिफेंस लाइन है. इशार राणा साहब, आप ये बताइएगा कि इस बदमनी का खात्मा कैसे हो, और इवन पंजाब को भी इन सारी हसासियत जो है, जो सेंसिटिविटीज हैं, उसका कैसे इदराक होना है, उसकी क़यादत को वहाँ पे जो मौजूद है ख़्वाब सियासी में, क्योंकि फेडरेशन के अंदर भी पंजाब से ही ताल्लुक रखने वाले वज़ीर आज़म मौजूद हैं, तो आपके ख्याल में कितना अब इम्पोर्टेंट हो गया है, और फिर ये पुलिस जैसे इदारे का फाल होना, गैर सियासी होना, क्योंकि बुनियादी तौर पे शहरों के अंदर फौज का जंग लड़ना मुश्किल है, ये जंग जो है ये पुलिस ने और इन सिक्योरिटी के इदारों ने लड़नी है, क्या कहेंगे आप?
देखें, बात ये है कि पाकिस्तान मजमूई तौर पे इंतहाई एक मुश्किल वक्त से गुजर रहा है. बैरूनी अवामिल को छोड़ दें, अंदरूनी तौर पे हमें शदीद किस्म के चैलेंजेस का सामना है, और अगर अब हम मसलियतों का शिकार होंगे, और अगर अभी हम सिर्फ कल के अपने आज के दिन को बचाने के चक्कर के अंदर कुछ मुनाफ़तों के साथ जिंदगी गुजारेंगे, तो मैं समझता हूँ कि आने वाले दिन इससे भी मुश्किल होंगे. मैं आपको एक छोटी सी बात शेयर करता हूँ कि पिछले 48 घंटों में कराची के अंदर टारगेट किलिंग की कोई वारदात नहीं हुई. ये एक बहुत बड़ा मैसेज है, अगर कोई समझे कि अगर हमारे सिक्योरिटी इदारे सही तरह से ईमानदारी से किसी इम्तियाज के बगैर कार्रवाई करें, तो अब भी हालात ठीक हो सकते हैं. पंजाब की जहां तक बात है, मैं पंजाब को ज्यादा फोकस करना चाह रहा हूँ, तो मैं आपको ये बताऊं कि पंजाब के अंदर, जनूबी पंजाब और उसके कुछ इलाकों के अंदर एक ऐसा बारूद अभी पल रहा है जो वक्त आने के ऊपर पंजाब के लिए मुश्किल का सामना करना पड़ेगा पंजाब को. और अगर आज हमने उस मामले को संजीदगी से नहीं लिया, और अगर आज भी हमने दर पर्दा अब उनके साथ ताल्लुकात बना के अपनी खाल बचाने और अपनी जान बचाने की खातिर कल वाले दिन को खतरे में डालना का सोच लिया है, तो ये बहुत बड़ा पाकिस्तान के लिए नुकसानदेह वो मरहला होगा. क्योंकि जो फोर्सेस वाना में और इधर उधर थी, अब वो कहीं ना कहीं से भाग भूक के पंजाब के इलाकों के अंदर भी आके बैठ चुकी है. और अगर पंजाब हुकूमत ने प्रॉपर सर्जिकल ऑपरेशन नहीं किया, और एक बार पंजाब हुकूमत ने संजीदगी से इन तमाम एलिमेंट्स को खत्म करने का, किसी मुनाफ़त और किसी इम्तियाज और किसी सियासत के बगैर, क्योंकि पंजाब हुकूमत के कुछ वज़रा के हवाले से भी ये कहा जाता है कि उनके दर पर उन तंजीमों के साथ ताल्लुक आते हैं, इस तरह की खबरें भी और इस तरह के रिपोर्ट्स भी सामने आती रही. तो मैं ये समझता हूँ कि ये वक्त है कि जैसे कराची में अब एक अब बात और भी जेर बहस है कि कराची में इस तरह का पहले भी हुआ, ये कोई पहली दफा नहीं हुआ. जब भी वजीर आजम नवाज शरीफ ही थे, जब ये सारा कुछ हुआ था, लेकिन फिर हमारी फोर्सेज भी खुद भी मसलियतों का शिकार हो जाती हैं. जब हमने पिछली दफा ऑपरेशन शुरू किया था, तो बाद में हमारी फोर्सेज मसलियतों का शिकार हो गई थी, और उस ऑपरेशन के अंदर हम पुलिस वालों को बहुत बुरा कहते हैं, हम पुलिस वालों को बहुत गलत कहते हैं, लेकिन उस ऑपरेशन में जिन पुलिस एहलकारों ने हिस्सा लिया था, उन्हें चुन चुन के मार दिया गया. ये हमारी हिस्ट्री है. वो जो ये सिक्योरिटी फोर्सेज है, इन पर हमला करना या इन्हें मारना इतना आसान नहीं है जितना पुलिस के लिए.
जी हाँ, वो थोड़े ज्यादा बिल्कुल उनके मूवमेंट है, उनको आसानी से समअप हम करने जा रहे हैं. डॉक्टर इजाज़ खान साहब से हमारा दोबारा रब्ता बहाल हुआ है. डॉक्टर साहब, हल की तरफ आइएगा, क्या सजेस्ट करेंगे आप अक्रॉस द बोर्ड फ्रॉम खैबर टू कराची, क्या किया जाए? जी डॉक्टर इजाज़ खान साहब की भी लाइन जो है वो पता चला कि ड्रॉप हो गई है, और हम फिर शुक्रिया के साथ इस सेगमेंट को वाइंड अप करेंगे. हुमा बकाई साहब हमारे साथ मौजूद थी, डॉक्टर इजाज़ खान साहब, प्रोफेसर पेशावर यूनिवर्सिटी, इशार राणा साहब, ग्रुप एडिटर लिबर्टी, ग्रुप ऑफ फेवर्स, आप हमारे साथ मौजूद थे. सिद्दीक बलोच साहब, एडिटर बलोचिस्तान टाइम्स क्वेटा से आपने हमें ज्वाइन किया, आपका भी बेहद शुक्रिया. और सामने एक ब्रेक लेते हैं, ब्रेक के बाद जब हम वापस आएंगे तो बात करेंगे पाकिस्तान के अंदर बिजली के बहरान, उसके खात्मे के लिए हुकूमती कोशिशों पर.
जब रेडियो हो दूर और खबरें हों अहम, तो आइए हमारी वेबसाइट urduvoa.com पर. जब टीवी सामने ना हो और आपको जानना हो, तो और कहीं ना जाइए, urduvoa.com पर आइए. दिन भर की अहम शहर सुर्खियाँ, ताज़ा तरीन खबरें, सब मिलते हैं urduvoa.com पर. अमेरिका और जनूबी एशिया में फैली रेडियो और टीवी के तजुर्बाकार सहाफियों की टीम आपको 24 घंटे बाखबर रखती है. इस पते को याद रखिए, www.urduvoa.com.
پروگرام ان دا نیوز میں آپ کا خیر مقدم. میں ہوں اسد حسن اور پروڈیوسر ہیں انجم ہیرلڈ گل. اور پروگرام کے سلسلے میں ہم بات کریں گے پاکستان کے اندر انرجی کرائسس, خاص طور پہ اب چونکہ موسم تبدیل ہو رہا ہے, گرمی آ رہی ہیں, بجلی کی جو تنگی ہے یا قلت ہے اس کے نہ صرف معاشی اور سماجی اثرات ہیں بلکہ سیاسی بھی ہیں. اور حکومت وقت نے اسے ٹائملی اس کو پلان کرنے کے لیے قطر کے ساتھ قدرتی مایا گیس, جسے ایل این جی بھی کہتے ہیں, اس کی درآمد کے ایک معاہدے پر دستخط کیے ہیں جس کی پہلی کھیپ بتایا جا رہا ہے کہ اسی مہینے کے آخر میں پاکستان پہنچ جائے گی. اور اس کو منگوانے کا مقصد یہ بتایا جا رہا ہے کہ یہ جو ایل این جی گیس آئے گی اس سے بجلی کی جو پیداواری لاگت ہے اس کو کم کیا جا سکتا ہے, کیونکہ ڈیزل کی نسبت 40% تک اس میں کمی آ سکتی ہے. پاکستان کے وزیر مملکت اور سرمایہ کاری بورڈ کے چیئرمین مفتاح اسماعیل, انہوں نے وائس آف امریکہ کے ساتھ گفتگو کی ہے. ان کی گفتگو سے چند سیکنڈ کی ایک جھلک سنواتے ہیں اور اس کے بعد پھر ہم اپنے پینلسٹ کے پاس جائیں گے.
انرجی کا بحران ہے جس کو ہم انشاءاللہ تعالی ایک دو سال میں بجلی کے بحران کو ختم کر لیں گے, گیس کا بحران بھی ختم کر لیں گے. تو جب یہ بجلی کا بحران ختم ہو جائے گا, آپ بجلی اور گیس لوگوں کو مہیا کر سکیں گے, تو آپ دیکھیں گے کہ اس سے بہتری آئے گی. جو تھوڑی سی لا اینڈ آرڈر کی کشیدگی ہے یا جو حالات برے ہیں اس کے خلاف بھی حکومت جو ہے وہ بالکل وار فوٹنگ پہ کام کر رہی ہے, انفیکٹ جہاد کر رہی ہے ریلی. تو وہ جب ٹیررسٹ بھی کافی بیک فٹ پہ جا چکے ہیں, اس سے بھی انشاءاللہ تعالی جو ہے وہ ماحول بہتر ہوگا, سیکیورٹی کے حالات بھی بہتر ہوں گے, اور مور امپورٹنٹلی پرسپشن بھی بہتر ہونا چاہیے دنیا بھر کے اندر. تو جب یہ دو تین بڑی بڑی چیزیں ہو جائیں گی انشاءاللہ تعالی, تو آپ دیکھیں گے کہ خود بخود جو ہے وہ اکانومی تیز چلنے لگے گی اور انویسٹمنٹ خود بخود بڑھ جائے گی.
حکومت کا نقطہ نظر آپ نے سنا, حکومت کے پلانز کیا ہیں, اس پہ اب ہم انڈیپینڈنٹ انالیسز لیتے ہیں. ڈاکٹر گلفراز احمد صاحب ہمارے ساتھ موجود ہیں, اور جب بھی انرجی کے ایشوز ہوتے ہیں ہم ان کی ایکسپرٹیز پہ بہت ریلائی کرتے ہیں اور ان تک آپ کی بات پہنچاتے ہیں. فارمر سیکرٹری ہیں پیٹرولیم کے اور ایکسپرٹ ہیں انرجی ایشوز کے. اور بہت شکریہ ڈاکٹر گلفراز احمد صاحب آپ نے ہمیں جوائن کیا ہے.
ویلکم جی.
ڈاکٹر صاحب ہمیں انیشیلی اسی جو انیشیٹو ہے گورنمنٹ کا اس کے بارے میں بتائیے کہ یہ کتنا پروڈکٹیو ہو سکتا ہے, کیا اس کے اندر پاکستان کے صارفین کے لیے کوئی امید کا, کوئی خوشی کا کوئی پہلو موجود ہے؟
دیکھیں جی, جہاں تک پاکستان کی گیس کی امپورٹ کرنے کی ضرورت کا تعلق ہے, وہ تو ہمیں آج سے 15 سال پہلے ہی گیس کی امپورٹ شروع کر دینی چاہیے تھی, چاہے وہ پائپ لائن سے ہو چاہے وہ ایل این جی سے ہو. اور اسی طریقے سے پاکستان کی طرف سے سوئی سدرن گیس کمپنی نے آج سے 10-12 سال سے کال فار پروپوزلز کرتے تھے, اس کے بعد پھر وہ اسکریپ ہو جاتے تھے. تو میں جہاں تک گیس کی امپورٹ کا تعلق ہے, ایل این جی کی امپورٹ کا تعلق ہے, وہ تو ہماری شدید ضرورت ہے. اور اگر اس کے اوپر کوئی موومنٹ ہوئی ہے اور گورنمنٹ کی توقع ہے کہ ابھی جلدی ایل این جی کی امپورٹ شروع ہو جائے گی, تو وہ تو ایک بہت ویلکم نیوز ہے. جہاں تک اس ایل این جی کی مقدار کا تعلق ہے, فی الحال جو ہمارا وہ جو فلوٹنگ اسٹوریج ری گیسفیکیشن جو ٹرمینل ہے, اس کی کیپیسٹی 600 million BTU/day ہے, لیکن جو فوری طور کے اوپر امپورٹ ہوگی ایل این جی وہ 200 million ہے, اور بعد میں وہ اگلے سال 400 ہو جائے گی. لیکن چونکہ پاکستان کی پائپ لائن کی انفراسٹرکچر میں کیپیسٹی میکسیمم 325 ہے, تو اس طریقے سے 325 ہی ایل این جی کو اوپر پائپ لائن کے لیے ناردرن ایریاز میں یعنی پاکستان کے بستی علاقے میں ٹرانسپورٹ کیا جا سکتا ہے. اور اس سے توقع کی جائے گی کہ تقریباً 1400 MW بجلی جو ہے وہ اس ایل این جی سے پیدا ہوگی. یہاں پر میں یہ ظاہر کر دوں کہ 5 ہمارے ایسے پلانٹ ہیں, ایک کوٹ ادو جس میں لو سلفر فیول آئل استعمال ہوتا تھا اور اس کی پرائز کافی زیادہ ہوتی ہے, جس کی وجہ سے جنریشن کاسٹ
وہ بڑھ جاتی
ہے. ہمارے پلانٹس ہیں جو بڑے ہی ایفیشنٹ گیس ٹربائن پلانٹس ہیں, اس کو اگر گیس نہ ہو تو ڈیزل سے چلایا جاتا تھا, تو وہ پاور بہت مہنگی ہوتی تھی. اس طریقے سے یہ 5 پلانٹ جو ہیں
ये आपके ख्याल में ये एक्टिवेट हो सकते हैं और इसमें प्रोडक्शन कास्ट कम हो सकती है। फरहान महमूद साहब ने भी हमें ज्वाइन किया है, एनर्जी एनालिस्ट एंड टॉप लाइन सिक्योरिटीज के साथ वाबस्ता है। फरहान साहब आपका भी बहुत शुक्रिया और खैर मकदम। आप हमें बताइएगा, ये जो गवर्नमेंट का फैसला है कि कतर से एलएनजी जो है वो इम्पोर्ट की जाए ताकि इससे पावर जनरेशन की कास्ट कम की जा सके, ये कितना इफेक्टिव हो सकता है और आपके ख्याल में इसकी जो प्रोडक्शन कास्ट है उसमें क्या फर्क आ सकता है और इसमें क्या उम्मीद का और खुशी का पहलू है आम यूजर के लिए?
देखिए, मेरे ख्याल में बहुत अच्छी ये है और काफी पॉजिटिव आप इसको कह सकते हैं कि ये काफी अच्छे पहले जो है ये हो जाना चाहिए था कि हम जो है इस काबिल हो जाते कि हम अपनी गैस की जो नीड है वो पूरी कर सकते। तो मेरे ख्याल में ये बहुत अच्छा टाइम है जिस वक्त पाकिस्तान के पास समझ लें ऑयल प्राइस जहाँ गिरी है वहां पे एक तरह से इनके पास फिजिकल स्पेस भी है कि हम एलएनजी अगर हो तो उसको इंपोर्ट करके और जो हमारा एक्सपेंसिव फर्नेस ऑयल है उससे रिप्लेस करें। मेरे ख्याल में तो ये है कि अभी भी अगर आप देखें तो ऑयल प्राइसेस कुछ 50% के करीब गिर चुकी है इंटरनेशनल मार्केट में, लेकिन अभी भी मेरे ख्याल में तकरीबन 20-30% जो है कॉस्ट में ये कमी होगी अगर ये फर्नेस ऑयल से रिप्लेस करते हैं। तो अभी जो हुकूमत के पहली नंबर तो ये बात है कि पैसे भी हैं क्योंकि एक फिक्स मतलब आप तो ये देखें कि ऑयल का नीचे आ गया है तो उसकी जगह हम यहाँ से अगर इंपोर्ट करें भी तो कोई एडिशनल प्रेशर्स नहीं पड़ेंगे हमें फॉरेक्स साइड पे। और दूसरा ये कि आपको 20-30% जो है वो सस्ती आप बिजली बना सकते हैं। तो मेरे ख्याल में काफी अच्छा है। और ये
एक मुझे तासर मिला है अभी जब बात करें तो डॉक्टर गुलफराज साहब, क्या ये पाइप लाइन बिछ रही है या ये सिलेंडर्स में आ रही है?
ये उसी से ही ये यहाँ ला कर उसको रीगैसिफाई करेंगे और फिर वो सिस्टम में भेजेंगे जो आपके एसएसजीसी एसएनजीपी है। लेकिन मेरे ख्याल में अभी जो इस चीज का है वो यही इम्पोर्टेंट है कि मेरे ख्याल में गवर्नमेंट ने अभी भी कोई फिक्स चीज बताई नहीं है कि इसका मेन कंज्यूमर कौन और क्या, मतलब अभी तक जो इत्तलात है वो यही है कि ये पावर सेक्टर को ही दी जाएगी और उसको रिप्लेस किया जाएगा। तो मेरे ख्याल में अभी इस सिलसिले में कुछ चीजें बाकी हैं, लेकिन आपका जहाँ तक है सवाल का ताल्लुक तो वो यही है कि वो स्पेशल वेसल्स होते हैं इसके और उसके अंदर लाई जाती है और फिर उसको रिगैसिफाई की करके पाइपलाइन में डाली जाती
है। जी डॉक्टर गुलफराज साहब, आप कुछ कहना चाह रहे थे?
जी मैं ये कहना चाह रहा था कि ये तो स्पेशल वेसल्स होते हैं, शिप्स होते हैं जो इसको फ्रोजन एलएनजी को ट्रांसपोर्ट करके लाते हैं और फिर ये जो टर्मिनल है वो भी एक शिप ही है जो यहाँ आकर डॉक हो जाएगा, तो इस टर्मिनल को वो ट्रांसफर करते हैं एलएनजी फॉर्म में, फिर इसी के ऊपर वो रिगैसिफाई होकर पाइपलाइन के साथ कनेक्ट होती है, पाइपलाइन के अंदर वो चली जाती है। मैं ये चीज ऐड कर दूं कि देखिए जब एलएनजी इस्तेमाल होगी इन 5 पावर प्लांट में तो एलएनजी की वजह से इनकी एफिशिएंसी बेहतर हो जाएगी।
सही।
और एफिशिएंसी, थर्मल एफिशिएंसी 35% बेहतर हो जाती है। इस तरीके से 2 फायदे होते हैं, एक तो एफिशिएंसी बेहतर होने से बिजली सस्ती बनती है और दूसरी अगर एलएनजी की कास्ट जो है कंपेयरिंग विद द कास्ट ऑफ फ्यूल ऑयल या डीजल के साथ वो भी अगर कम हो तो फिर मिलकर तो इसकी कास्ट में काफी कमी आएगी। इस वक्त तक पाकिस्तान में जो भी एलएनजी के मुतालिक खबर दी गई है उसमें ये कहा गया है कि जहां तक इसकी प्राइस का तल्लक है अभी तक वो तैयार नहीं हुआ।
सही।
तो इसलिए जैसे पहले भी महमूद साहब ने कहा कि 25-30% कास्ट कम हो जाएगी वो सिर्फ एफिशिएंसी बढ़ने से, लेकिन मुझे यकीन है कि इस वक्त जो एलएनजी की ये प्राइस के तयन होगा उससे मजीद हमें ये फ्यूल ऑयल के निस्बत या डीजल के निस्बत
ये सस्ती मिलेगी और जाहिर है तवक्को ये की जाएगी कि
वजह से और सस्ती हो
जी हाँ कि ये ट्रांसलेट भी हो अगर प्रोडक्शन कास्ट कम है तो ये
जी 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 सबसे जरूरी चीज जो है एलएनजी की इंपोर्ट में उसकी प्राइस होती है और ये सबसे पहले प्राइस को तयन किया जाता है, बाकी जो है जो फाइन ट्यून किया जाते हैं एग्रीमेंट को। और हैरत की बात यह है कि हम ऐलान कर चुके हैं कि 26 तारीख मार्च को एलएनजी की शिपमेंट आ जाएगी,
सब मादा हो गया, लेकिन अभी तक ये कहा जा रहा है कि प्राइस अभी तक भी फाइनलाइज नहीं हुई। जो
जी होपिंग फॉर द बेस्ट जी, बहुत शुक्रिया डॉक्टर साहब आपने हमें ज्वाइन किया। फरहान साहब आपके भी हम मशहूर हैं कि आपने हमारे लिए वक्त निकाला। समिन चंद सेकंड की एक ब्रेक, ब्रेक के बाद वापस आएंगे और जो हमारा अगला सेगमेंट है ईरान न्यूक्लियर, उस रेफरेंस में मुजाकरात तो हो ही रहे हैं लेकिन साथ साथ जो उस पर रिपब्लिकन का खात था उस पर रिजेंटमेंट है, नागवारी का इजहार किया है अमरीका के वज़ीर ख़ारिजा जॉन कैरी ने, एक ब्रेक के बाद इस पर बात करते हैं।
इमरान, तुम उर्दू में ताज़ा तरीन खबरों और दिलचस्प फीचर्स के लिए किस वेबसाइट पे जाते हो?
वॉइस ऑफ अमेरिका की उर्दू वेबसाइट www.urduvoa.com पर और कहाँ?
जबरदस्त, मुझे भी सबसे ज्यादा www.urduvoa.com ही पसंद है।
चलो किसी बात पर तो हम दोनों में इत्तेफाक है
भाई, www.urduvoa.com पर किसे इत्तेफाक नहीं होगा।
प्रोग्राम इंदू न्यूज़ में आपका खैर मकदम, मैं हूँ असद हसन और प्रोड्यूसर एंजुम हेरल्ड गिल, और बात हम करेंगे प्रोग्राम के सिलसिले में दो स्टोरीज हमने इंटरनेशनल राइजन से आपके लिए ली हैं। ईरान न्यूक्लियर उसके मामले पे नेगोशिएशन जारी हैं, अमेरिका की क्यादत में इंटरनेशनल कम्युनिटी ईरान के साथ, तेहरान के साथ बात कर रही है, यूरोपीय यूनियन के ममालिक, लेकिन यहाँ पे गुज़श्ता हफ्ते जो एक अनप्रेसिडेंटेड जो एक डेवलपमेंट हुई उसमें रिपब्लिकन्स के बाद सेनेटर्स ने 47 सेनेटर्स ने अपने दस्तखतों के साथ ईरान की जो सुप्रीम कमान है उसको एक खत लिखा ईरानी रहनुमाओं को, और उसमें यह कहा कि जब प्रेसिडेंट अगला प्रेसिडेंट आएगा अमेरिका का तो वो इसको रिवर्स कर देगा जो भी एग्रीमेंट होगा तेहरान के साथ उसके जोहरी मामलात पे, लिहाजा सोच के आगे बढ़िएगा। तो इस पे सदर बराक ओबामा उनकी इंतजामिया खासी नागवारी का इजहार कर रही है और उनका यह कहना है कि ये बिल्कुल गैर मामूली है, जमहूरी रिवायात के मुनाफी है और इस तरह का वाकया पहले कभी पेश नहीं आया है। आज भी वज़ीर ख़ारिजा जॉन कैरी जब वहाँ पे मौजूद थे शर्मुल शेख में तो उन्होंने एक कॉन्फ्रेंस के दौरान इसी जाने फिर तज़किरा किया, जिक्र किया और अपनी नागवारी का इजहार किया और कहा कि ये टोटली एक इनकरेक्ट डिस्कोर्स है जिसको अडॉप्ट किया गया है और इस पे उन्होंने अपने कंसर्न शो किए। दूसरी खबर जो है वो दाइश से मुतालिक है। अमरीकी सेंट्रल इंटेलिजेंस एजेंसी CIA उसके सरबराह जॉन ब्रैनन ये बता रहे हैं कि दाइश पूरी तरह से मुसल्ला है, उसके पास बड़ा जदीद असलाह है लेकिन और माली तौर पर मुस्तहकम भी, उसकी फंडिंग भी हो रही है लेकिन वो नाकाबिल शिकस्त नहीं है, लिहाजा उसके खिलाफ जो है वो एफर्ट्स जारी रहेंगी। काउंसिल ऑफ फॉरेन रिलेशंस न्यूयॉर्क में उन्होंने ये एड्रेस किया था जहाँ पे उन्होंने ये कमेंट्स दिए हैं। दोनों का एनालिसिस करेंगे और हमें ज्वाइन किया जनाब जुबैर इकबाल साहब ने, वाशिंगटन बेस्ड एनालिस्ट हैं और थिंक टैंक मिडल ईस्ट इंस्टीट्यूट के साथ वाबस्ता हैं। जुबैर इकबाल साहब बहुत शुक्रिया और खैर मकदम, आप मेहरबानी करते हैं और हमारे प्रोग्राम में आप शरीक होते हैं। हमारा जो ये पहला सेगमेंट है, अगर हम ईरान के मामले पे बात करें, वो खत और अमरीकी वजीर खारजा उनकी आज शर्म अल शेख में, इस पे एक बार फिर अपनी नागवारी का इजहार, आपके ख्याल में ये क्यों कर ऐसा हुआ?
इसकी दो वजूहत है। एक तो बात ये है कि जो नए रिपब्लिकन सेनेटर्स आए हैं वो अभी बड़े इमेच्योर हैं, उनको अभी तक एक्सपीरियंस हासिल नहीं है और वो बड़ी जल्दबाजी से काम ले रहे हैं। दूसरी बात ये आ जाती है कि कोशिश हो रही है कि बड़ी हद तक अमेरिका की जो ऑफिशियल पोजीशन है उसको स्ट्रेंथन किया जाए और उसको स्ट्रेंथन करने के लिए ये थ्रेट्स दिए जा रहे हैं कि अगर उनकी पसंद का एग्रीमेंट ना हुआ तो वो उस एग्रीमेंट को रेटिफाई नहीं करेंगे कांग्रेस में। इस तरीके से वो प्रेशर डालना चाहते हैं ईरान पर, लेकिन अफसोस की बात यह है कि इसके दोनों जो ऑब्जेक्टिव्स हैं इनके असरात मनफी नहीं हुए बल्कि नेगेटिव हुए हैं, मुस्बत नहीं मनफी हुए हैं। उसकी दो वजूहत है। एक तो बात यह है कि ये निगोसिएशंस हो रही हैं, ये P5+1 की निगोसिएशंस हैं, अमेरिका सिर्फ एक अकेला इसमें निगोसिएशन
exactly. रहा।
अगर आप इन निगोसिएशन में दूसरे ममालिक को साथ लेके नहीं चलते तो फिर एग्रीमेंट नहीं होता। दूसरी बात यह आ जाती है कि अगर इसकी वजह से कोई एग्रीमेंट ना हो तो फिर ईरान को एक फ्री हाथ मिल जाता है, बिल्कुल इसी तरह जैसे कि इसराइल को मिला था कि वो फिर अपने हथकंडे इस्तेमाल करके जैसे भी जब भी चाहे जैसे भी चाहे वो न्यूक्लियर आर्म पैदा करने के काबिल हो जाएगा। याद रहे कि जहां तक न्यूक्लियर टेक्नोलॉजी का मामला है ये बड़ी स्टैंडर्ड किस्म की टेक्नोलॉजी है, नंबर एक तो बात ये है। और ये जो कहते हैं अंग्रेजी में जो मुहावरा है कि ये जीनी इज आउट ऑफ द बॉटल, आप इसको दोबारा बॉटल में नहीं डाल सकते, आप सिर्फ यही कर सकते हैं कि एक एग्रीमेंट हो जिसके तहत रेगुलेशन की जाए ताकि ईरान उस मुकाम तक ना पहुंच सके जहां पर वो न्यूक्लियर दफ्तर बनाने के लिए तैयार हो।
जी, अब आप आते हैं दूसरे उस डेवलपमेंट की जानिब, दाइश उसकी फंडिंग वो एक बड़ा कंसर्न है और जब CIA ये कहती हैं कि उसके पास वसाइल की कमी नहीं है, काफ़ी वसाइल हैं और असलाह भी बहुत है लेकिन ناقابل شکست نہیں ہے. سوال اگین یہی پیدا ہوتا ہے کہ فنڈنگ کے لیے اس نے اپنے آپ کو اتنا مضبوط اور مستحکم کیسے کر لیا ہے, اور جو اس کے پاس ویپن آ رہا ہے اس کے لیے کیا چینلز جو ہیں وہ استعمال ہو رہے ہیں آپ کے خیال میں؟
دیکھیے, جہاں تک تعلق ہے ان کی فائنینشل پوزیشن کا, میرا خیال ہے کہ سی آئی اے کی جو انالیسس ہے وہ ذرا کچھ بہت آپٹیمسٹک قسم کے انالیسس ہے. جہاں تک میں دیکھ سکتا ہوں اس وقت آئی ایس کی جو فائنینشل پوزیشن ہے وہ بھی کمزور ہونی شروع ہو گئی ہے. اس کی دو وجوہات ہیں. ایک تو بات یہ ہے کہ وہ جو آئل ایکسپورٹ کرتے تھے اس کی ایکسپورٹ میں اب تھوڑی سی کمی آ گئی ہے. ان کے پاس کچھ 60-65 ہزار بیرل پر ڈے کی کیپیسٹی تھی جو اب کم ہو کے 40 ہزار کی ہو چکی ہے. ایک تو بات یہ ہے. دوسری بات یہ ہے کہ آئل کی قیمت اتنی گر چکی ہے جس کی وجہ سے ان کی جو ریونیو آتی تھی, جو پہلے وہ $3 million دن کی آتی تھی, اب وہ صرف $1 million آتی ہے. جس کی وجہ سے ان کی فائنینشل پوزیشن کمزور ہوتی جا رہی ہے. بات دراصل یہ آ جاتی ہے کہ آیا اس کے اثرات کیسے ہوں گے. یاد رہے کہ جو دوسرے ممالک ہیں, خاص طور پہ عراق ہو گیا جو کہ آئل پر ڈپینڈ کرتا ہے, اس کی اپنی جو انکم ہے وہ بگڑ گئی ہے, جس کی وجہ سے ان کی اپنی فائنینشل پوزیشن خراب ہو گئی ہے. اب دیکھنا یہ ہے کہ یہ فائنینشل پوزیشن کس حد تک آئی ایس اور دوسری جو ایکٹیو پارٹنرز ہیں ان کی کیپیسٹی کو کیسے اثر کرتی ہے. جہاں تک میں دیکھ سکتا ہوں فائنینشلی یہ اتنا اہم معاملہ نہیں تھا جتنا کہ لوگ سمجھتے تھے. اب بھی کیونکہ وہ کمزور ہو گیا ہے اس کا اثر تو ضرور ہوگا, لیکن وہ اہم قسم کا اثر نہیں ہوگا.
جی بہت شکریہ زبیر اقبال صاحب, ایکسپرٹ ود مڈل ایسٹ انسٹیٹیوٹ, آپ نے ہمارے لیے وقت نکالا, آپ نے ہمیں جوائن کیا, آپ کا بہت شکریہ. سامعین چند سیکنڈ کی ایک بریک, اور بریک کے بعد جب ہم واپس آئیں گے تو بات کریں گے کرکٹ ورلڈ کپ جو کہ آج جس کے پہلے راؤنڈ کا آخری دن ہے, آخری مارکہ اس میں ہونے جا رہا ہے, آخری میچز اور اگلے مرحلے میں کیا ہو سکتا ہے, ایک بریک کے بعد.
میڈیم ویو 972 کلو ہرٹز پر, یہ ہے وائس آف امریکہ واشنگٹن. ہماری ویب سائٹ ہے urduvoa.com.
پروگرام ان دی نیوز میں آپ کا خیر مقدم, میں ہوں اسد حسن اور پروڈیوسر ہیں ہمارے ساتھ تنجم ایرل گل. بات ہم کریں گے ورلڈ کپ کرکٹ پہ, اور اس کے انالیسس کے لیے ہمیں جوائن کیا ہے اور ہمارے ساتھ موجود ہیں بھارت سے شیویندر کمار سنگھ, سپورٹس ایڈیٹر انڈیا ٹی وی اور رائٹر ہیں, سپورٹس رائٹر ہیں, اور ان سے ہم معلوم کریں گے کہ جو لیٹسٹ ڈیولپمنٹ ہے اس کے پس منظر میں ان کا انالیسس کیا ہے, کون سی ٹیمیں کس طرح سے اب آگے چل کے کھیلنے جا رہی ہیں, کس کی کیا پالیسی ہو سکتی ہے. بھارت کی ٹیم نے جو آج میچز کھیلے گی اس میں زمبابوے کے خلاف 6 وکٹوں سے فتح حاصل کی, اگرچہ زمبابوے نے بھی ایک بڑی ڈسپلن کرکٹ کھیلی ہے, اگرچہ وہ اگلے مرحلے میں نہیں پہنچا, کئی میچز میں اس میں ہم نے دیکھا ہے کہ بڑی ٹیموں کے خلاف اس نے بڑا اسکور کیا, ساؤتھ افریقہ کے خلاف, بھارت کے خلاف بھی ابتدائی طور پہ نقصان اٹھانے کے باوجود زمبابوے کی ٹیم نے ایک بڑا ٹارگیٹ جو ہے وہ سیٹ کیا 287, لیکن چونکہ بھارت کی بیٹنگ اس کی ایک مضبوط کہنا چاہیے کہ بنیاد ہے اور ایک اسٹرانگ اس کا پوائنٹ ہے, 3 اسٹرانگ شعبہ ہے, تو بھارت نے یہ میچ بھی 6 وکٹوں سے جیت لیا, بڑا بآسانی یہ میچ بھارت نے جیت لیا, اور 110 رنز بنائے سریش رائنا نے, اور 85 رنز کی اننگ کھیلی, ناٹ آؤٹ رہے کپتان مہندرا سنگھ دھونی. ٹاپ آرڈر آلریڈی فارم میں آ چکا ہے جب سے پاکستان کے خلاف انہوں نے میچ کھیلا, بعد میں ٹیموں کے خلاف, اور اب یہ مڈل اینڈ لوور مڈل آرڈر کے اندر سریش رائنا اور مہندرا سنگھ دھونی, ان کی یہ دونوں بڑی اننگز یقیناً اگلے مرحلوں میں, اگلے راؤنڈز میں بھارت کو اس سے فائدہ ہونے جا رہا ہے, جس سے یقیناً اس کا کانفیڈنس جو اس کا جو مورال ہے وہ بہتر ہوگا. ہمیں جوائن کر رہے ہیں شیویندر کمار سنگھ, لیکن ہمارا رابطہ ان کے ساتھ منقطع ہوا, اب ہم دوبارہ ان کے ساتھ ٹرائی کر رہے ہیں کنیکٹ ہونے کی, اور ان سے ہم جانیں گے کہ بھارت کے اندر اس وقت کیا توقعات ہیں, کیا یہ ممکن ہو پا رہے ہیں, کیونکہ ورلڈ کپ سے پہلے بھارت کو فیورٹس میں خیال نہیں کیا جا رہا تھا, لیکن پہلے راؤنڈ میں مسلسل 6 کامیابیاں ناقابل شکست, وہ اگلے راؤنڈ میں داخل ہو رہی ہے, تو کیا بھارت اپنے اعزاز کا دفاع کرنے کی پوزیشن میں آ چکی ہے؟ شیویندر کمار سے ہمارا رابطہ بحال ہو گیا ہے. شیویندر بہت شکریہ آپ نے ہمیں جوائن کیا ہے. اب آج آخری دن ہے پہلے مرحلے کا, اس پہ اگر ہم بات کر لیں بھارت کی فتح کی طرف ہم آتے ہیں اور اگلے راؤنڈ کی طرف, آج 2 میچز کھیلے جانے ہیں, پاکستان ورسز آئرلینڈ اور ویسٹ انڈیز ورسز یو اے ای. تو 3 ٹیمیں پاکستان, ویسٹ انڈیز اور آئرلینڈ, ان میں سے 2 نے کوالیفائی کرنا ہے. آپ کے سامنے کیا چیز, کیا میپ بن رہا ہے, کیا ٹیبل بن رہا ہے؟
دیکھیں مزہ اسی میں آئے گا کہ پاکستان اور ویسٹ انڈیز کوالیفائی کرے, کیونکہ جب آپ
दर्शकों के लिहाज से या शायकीन के लिहाज से वर्ल्ड कप को देखते हैं, तो आपको लगता है कि हाँ कम से कम वो टीमें पहुंचे जो वर्ल्ड क्रिकेट में अपना रसूख रखती हैं, अपनी एक ताकत रखती हैं। मुझे छोटी टीमों से कोई कोई गुरेज नहीं है कि वो पहुंचे, लेकिन मजा आएगा जब बड़ी टीमें पहुंचे और बड़ी टीमों के बीच लड़ाई हो और वो लड़ाई ऐसी हो कि जिसमें दर्शकों का पूरा पैसा वसूल हो, तब तो मजा है वर्ल्ड कप का। वरना बहुत सारे एक तरफा मैच, बहुत सारे ऐसे मैच जिसको देखने के लिए दर्शक अपना टाइम निकाल कर जाएं और वो बिल्कुल ऐसे हो जो नीरस हो, बिल्कुल बिल्कुल जिसमें कोई मजा ना हो उन मैचों को देखने का। तो मुझे लगता है कि वेस्ट इंडीज और पाकिस्तान की टीमें पहुंचे क्वार्टर फाइनल में, तभी मजा आएगा इस वर्ल्ड कप।
लेकिन वेस्ट इंडीज को तो बड़ा गैर मामूली अपना रन रेट बढ़ाना होगा, और दूसरी तरफ आयरलैंड अगर बहुत बुरे तरीके से पाकिस्तान से हारे तो फिर ही ऐसा मुमकिन है।
देखिए मैं पाकिस्तान की टीम मेरी मतलब बहुत फेवरेट टीमों में से रही है हमेशा से, और उसकी वजह यह है कि पाकिस्तान की टीम में जो किलर इंस्टिंक्ट है, जब आप ये कह दें कि अगर ये नहीं होगा तो कुछ नहीं होगा, तो पाकिस्तान की टीम बहुत कुछ कर जाती है। तो तमाम सारी चीजें हैं, लेकिन क्रिकेट जो है वो एक ऐसा खेल है जो हम सब जानते हैं, या कोई भी खेल ऐसा खेल होता है जहां पर बहुत सारे इफ्स एंड बट्स में चीजें होती नहीं है। मैदान पे उतरेंगी टीमें, मैदान में क्या होगा ये भी हम कयास नहीं लगा सकते, लेकिन जैसा मैंने कहा कि मजा आएगा एक क्रिकेट फैन को, तब मजा आएगा जब आठ बड़ी टीमें क्वार्टर फाइनल में
पहुंचे। बिल्कुल क्रिकेटिंग स्पिरिट में बात की है, लेकिन अब ये हुआ है कि दूसरे पूल से इंग्लैंड, के बारे में ख्याल था कि वो तो अगर ये देखा जाए वर्ल्ड कप से पहले उसकी फॉर्म को, तो वो तो काफी फेवरेट्स में भी थी, अब वो टूर्नामेंट से बाहर हो चुकी है, और बांग्लादेश ने अपनी जगह बनाई है जिसके साथ सेमीफाइनल होगा भारत का, क्योंकि बांग्लादेश नंबर फोर पे है और भारत ने अपने पूल में छह मैच गैर मामूली कारकर्दगी, गैर मामूली एवरेज, और वो टॉप पे है। हमें पहले तो भारत के बारे में आप ये बताइएगा कि इसकी स्ट्रेंथ ख्याल की जाती थी कि बैटिंग जो कि बिलाशुबा है, लेकिन बॉलिंग ने कमाल किया इस वर्ल्ड कप के अंदर, पांच मैचेस ऐसे कंसेक्यूटिव जिसमें उसने अपनी मुखालिफ टीम को आउट किया, ये इटसेल्फ एक रैकेट भी है। तो भारत की बॉलिंग में ये निखार, छठा मैच
जी हां, जिम्बाब्वे को भी फाइनली उन्होंने ऑल आउट किया। लेकिन दो चीजें होती हैं, कोई भी बड़ी टीम जो होती है उस बड़ी टीम की सबसे बड़ी पहचान ये होती है कि उसमें कई सारे मैच विनर्स होते हैं, और इस वक्त अगर महेंद्र सिंह धोनी को आप देखें जो भारतीय टीम के कप्तान है, तो शायद सबसे ज्यादा लकी इसीलिए हैं क्योंकि एक मैच में विराट कोहली रन करते हैं, एक मैच में शिखर धवन रन करते हैं, एक मैच में सुरेश रैना रन कर देते हैं, एक मैच में आर अश्विन विकेट ले लेते हैं, यानी उनके पास हर मैच में एक नया स्टार उनके लिए सामने निकल के आता है। तो ये सबसे बड़ी चीज है, कोई ऐसा नहीं है कि आज भारतीय टीम किसी एक खिलाड़ी पर डिपेंड हो कि अगर ये चलेगा तभी कुछ होगा, अदरवाइज हम कुछ कर नहीं पाएंगे। तो अभी फिलहाल भारतीय टीम का जो सबसे बड़ा मोमेंटम है वो इसी बात को लेकर है कि हमारे सारे जो प्लेयर्स हैं, जो जिनसे उम्मीदें हैं देश को, वो बहुत शानदार परफॉर्मेंस कर रहे हैं। आप जब उनको चैलेंजेस दीजिए वो उन चैलेंजेस पे खड़े उतर रहे हैं।
ठीक है, अभी ये भारत वर्सेस बांग्लादेश क्वार्टर फाइनल के बारे में क्या सोचा जा रहा है? बांग्लादेश को टाइगर्स हैं, स्पिरिटेड है टीम, लेकिन अमूमन ये होता है कि बड़े मैचेस में जाके टीमें क्लैप्स कर जाती हैं क्योंकि उस प्रेशर को सस्टेन नहीं कर पाती हैं। तो भारत वर्सेस बांग्लादेश किस तरह के मैच की तवक्को है?
माफ कीजिएगा, अपना सवाल दोहराइए।
भारत वर्सेस बांग्लादेश जो क्वार्टर फाइनल होगा, किस तरह के मैच की तवक्को है? क्योंकि छोटी टीमें बड़े मैचेस में जाके अमूमन ये देखा गया है कि वो क्लैप्स करती हैं, अपनी उस फॉर्म को सस्टेन नहीं रख पाती हैं, तो क्या तवक्को रखी जाए?
दो तीन चीजें हैं। बांग्लादेश की टीम बहुत ही शानदार टीम है, पुलत फेर की माहिर टीम है। अगर पिछले एक डिकेड को आप देखें तो उस टीम ने जितने अपसेट किए हैं उतने अपसेट किसी टीम ने नहीं किए हैं वर्ल्ड क्रिकेट में। लेकिन उसमें एक इंटरेस्टिंग फैक्ट जो है, जो इंडियंस अभी अपने अपने फेवर में मानते हैं, वो ये है कि बांग्लादेश की टीम हर बड़े टूर्नामेंट में एक ही अपसेट करती है। इस टूर्नामेंट में वो एक अपसेट कर चुकी है, तो दूसरा अपसेट करेगी ये कोई अभी मानने को तैयार नहीं है। दूसरी चीज ये भी है कि इंग्लैंड के साथ जो सबसे बड़ी चीज है, सॉरी माफ कीजिएगा, जो बांग्लादेश की टीम के साथ सबसे बड़ी चीज है, वो ये चीज है कि उनकी टीम जब भी जहां पर भी बात आएगी एक्सपीरियंस की, जहां पर भी बात आएगी, जब आप तजुर्बे से अपनी टीम को जीत दिलाते हैं, वहां पर वो टीम घबराती है, वहां वो टीम लड़खड़ा जाती है।
अच्छा, ये बताइएगा तो, शिविर ये बताइएगा, सेमीफाइनल में आप कौन सी चार टीमें देख रहे हैं? एक प्रिडिक्शन है, एक एंटीसिपेट, आप क्या कर रहे हैं?
ये आपने बड़ा फंसाने वाला सवाल पूछा है कि चार कौन सी टीमें आप देख रहे हैं, लेकिन मैं कम से कम इंडिया, ऑस्ट्रेलिया, न्यूजीलैंड को तो देख रहा हूँ, चौथी टीम में खुली छोड़ता हूँ। पाकिस्तान आ जाए मुझे बहुत खुशी
नहीं, लेकिन ऑस्ट्रेलिया वर्सेस पाकिस्तान है, अगर ऑस्ट्रेलिया है,
लेकिन इंडिया, ऑस्ट्रेलिया और न्यूजीलैंड मुझे लगता है कि पहुंचेंगे।
ये तीन आपको कंफर्म नजर आ रहे हैं, और चौथी टीम जो है ना वो श्रीलंका वर्सेस साउथ अफ्रीका होगा क्वार्टर फाइनल।
میں نے اسی لیے کہا کہ ساؤتھ افریقہ بھی مجھے لگتا ہے کہ آنی چاہیے, بشرطے کہ کمار سنگاکارا ایک اور شتک نہ لگا دیں اس دن جس دن میچ ہو.
صحیح صحیح صحیح. تو آپ کو لگتا ہے کہ اب جو سیکنڈ راؤنڈ ہے اس میں جو کرکٹ پیشن ہے وہ اپنے عروج پہ ہوگا, کیونکہ پہلے میچ میں تو یہ جو ایسوسیٹ ممالک بھی تھے تو زیادہ ایک مومینٹم نہیں بن پایا, تو دوسرے راؤنڈ میں آپ کیا ایکسپیکٹ کر رہے ہیں, کرکٹ پیشن واپس آئے گا؟
مجھے لگتا ہے آنا چاہیے, کیونکہ دیکھیے ایٹ دا اینڈ آف دا ڈے ہم سارے لوگ, حالانکہ اس کی بہت آلوچنا بھی ہوتی ہے, بہت کرٹیسزم ہوتا ہے کہ ہم صرف بیٹسمین فرینڈلی وکٹ بناتے ہیں, لیکن کہیں نہ کہیں سچ یہ بھی ہے کہ جب ہم اپنے گھر سے ایک آٹھ گھنٹے کا میچ دیکھنے کے لیے جاتے ہیں تو وہاں یہ دیکھنے جاتے بھی نہیں ہیں کہ وہاں تین وکٹ گرے یا کسی بالر نے چار وکٹیں لی, ہم دیکھنے یہی جاتے ہیں کہ کس بلے باز نے ایک اوور میں پانچ چھکے مارے. تو مزہ اسی بات میں آئے گا کہ اگر اگلے دور کے جو میچز ہیں وہ اچھے ہوں, اچھے چیلنجز ہوں ان میچوں میں, اور مزہ آئے ان
اور اچھی کرکٹ دیکھنے کو ملے فینس کو,
اپنا پیسہ خرچ کر کے ٹکٹ خریدتے ہیں اور جاتے ہیں اسٹیڈیم میں اپنا وقت دیتے ہیں.
بہت شکریہ شیویندر کمار سنگھ, آپ نے ہمیں جوائن کیا, اسپورٹس ایڈیٹر انڈیا ٹی وی, آپ ہمارے ساتھ تھے, آپ کا بھی شکریہ. اور سامنے کے ساتھ ہی ہمارا آج کا یہ پروگرام اپنے اختتام کو پہنچتا ہے. پروڈیوسر تھے انجم میرٹ گل, ہمارے ساتھ تھے انجینئر اس کے لیے جیکسن وٹ. اسد حسن کو اجازت دیجیے, اللہ حافظ.
اس پروگرام میں جو نقطہ نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شراکا کے تھے, اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی کی نمائندگی نہیں کرتے.